नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। निशान छापमा कालापानी लिपुलेख र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत अनुमोदन। खुसियालीमा देशका विभिन्न स्थानमा दीप प्रज्वलन। नवलपुरको देवचुलीमा 2 जनामा कोरोना पुष्टि। भरतपुर कोरोना अस्पतालका सबै संक्रमितलाई भरतपुर अस्पतालमा सारियो। अमरापुरीमा युवाहरूद्वारा प्रदर्शन। राष्ट्रिय मुद्दामा दलहरूबीच भएको एकताको स्वागत। सरकारलाई क्वारेन्टिन बनाउन चितवनका 26 होटलको लिस्ट। कोठाको मूल्य 8,000 सम्म। प्रधानमन्त्री रोजगार कार्यक्रम गैंडाकोट 3 मा हिजोबाट सुरु। र जनक कलेजको क्वारेन्टिनमा स्प्रे मेसिन सहयोग। चितवनमा व्यवहारिसे सबको जिम्मा लिने एक्सन फर सोसियल चेन्जको उद्घोष। आजबाट पानी पर्ने सम्भावना। सतर्कता अपनाउन मौसमविदहरूको आग्रह।
गैंडाकोट नगरपालिका वडा नम्बर 9 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सिनुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्।
वडाध्यक्ष प्रेम प्रसाद सापकोटा। सम्पर्क नम्बर 98451414520।
विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा लिम्पियाधुरा कालापानी र लिपुलेख क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधि सभाले हिजो सर्वसम्मतमा अनुमोदन गरेको छ। यसैसँग सम्बन्धित समाचारबाट। लिम्पियाधुरा कालापानी र लिपुलेख क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। शनिबार बसेको संसद बैठकले नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मतले पास गरेको हो। बैठकमा 258 सांसद उपस्थित रहेका थिए। सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन्। यससँगै संविधान संशोधन विधेयक 2/3 बढीले बढी मतले पास भएकोमा सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको हो। सरकारले जेठ 5 गते नयाँ नक्सा पास गरेको थियो भने 7 गते सार्वजनिक गरेको थियो। नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न 9 गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो।
संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा 258 मत परेको र उक्त संख्या प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 275 को 2/3 बढी मत भएकोले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्ताव 2/3 बहुमतभन्दा बढी मतबाट पारित भएको घोषणा गर्दछु।
संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा 2/3 बहुमतले पारित हुनुपर्दछ। यसैबीच यता नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनु भएको छ। प्रतिनिधि सभामा संविधान संशोधन दोस्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने अवसर पाएको बताउनु भएको हो।
र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, भौगोलिक अखण्डतालाई सुदृढ गर्ने एउटा महान अभियानकै क्रममा हामी यहाँ आइपुगेका छौँ। यो विषय कुनै पार्टी विशेषको मात्रै विषय होइन, कुनै नेता विशेषको मात्रै विषय होइन। यहाँ सदनमा भएका सबै राजनीतिक दलहरूको विषय हो र त्यतिको मात्रै पनि होइन, यो आम नेपाली जनता को पनि विषय हो। त्यसकारण यसमा कसैले जस लिने या अपजस दिने भन्दा पनि यो ऐतिहासिक महाअभियान किनकि लामो समयदेखि यो सङ्घर्ष बहस चल्दै आएको थियो र त्यो बहसको एउटा केन्द्रीकरणको रूपमा अहिले यहाँ आइपुग्दा हामी देशको गुमेको भूभाग फिर्ता लिने प्रक्रियाको एउटा नयाँ चरणमा हामी आइपुगेका हुँ।
देशको राष्ट्रिय स्वार्थका विषयमा सबै मतैक रहनेको गरेको भन्दै उहाँले त्यसको प्रशंसा पनि गर्नुभएको छ। यो सामूहिक विवेकको कुरा भएको र यसका लागि सरकार, सत्तारूढ र विपक्षी दलहरू तथा आम नागरिक लगायत सबै धन्यवादका पात्र रहेको उहाँको भनाइरहेको छ। राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र भौगोलिक अखण्डताको रक्षाका लागि नेपालले सधैँ एकता प्रदर्शन गर्ने गरेको पनि उहाँले स्मरण गर्नुभएको छ। प्रचण्डले सीमा विवाद लगायतका अन्य विभिन्न समस्याहरूमा दुई देशबीचको असमान सन्धिबारे पनि नेपाल र भारत बसेर टुङ्ग्याउनु पर्ने र वार्ता मार्फत सहमतिमा पुग्नुपर्ने बताउनु भएको छ। उहाँले भारत नेपालको असल छिमेकी राष्ट्र भइरहनेमा आशावादी रहेको समेत बताउनु भएको छ। यसै बिचतर नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भाग नेपालकै भएकाले नक्सामा अटाएको बताउनु भएको छ। संविधान संशोधन विधेयकको दफावार छलफलको क्रममा सभापति देउवाले अङ्ग्रेज र चिनका डकुमेन्टहरूमा पनि काली नदीको पूर्वको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूमि नेपालकै रहेको देखिएको पनि उहाँले बताउनु भएको छ। यो राष्ट्रिय मुद्दा भएकाले आफ्नो दलको पूर्ण रूपमा समर्थन रहेको सभापति देउवाको भनाइरहेको छ। यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि पनि फैलिएको उहाँको भनाइरहेको छ।
काली नदी पूर्वको जमिन नेपालको भन्ने कुरा स्पष्ट छ। अङ्ग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ भने त्यसलाई महाकाली भन्छौँ हामीहरू। गाउँठाउँमा उतातिर काली नै भन्ने चलन छैन पनि। त्यस्तै चाहिँ नै यो चाइनिजको नक्सामा पनि कुटियाङ्दी भन्ने शब्द छ, जसलाई चाहिँ नि त्यसको नेपालीमा गर्ने हो भने त्यो काली नदी नै हुँदो रहेछ त्यो। त्यस कारण चाहिँ नि यो काली नदीको पूर्वी भाग नेपालको भन्ने कुरा स्पष्ट छ। यसमा दुई मात्रै छैन। त्यस कारण चाहिँ नि हाम्रो पार्टीले, केन्द्रीय समितिले पनि सुसुल्लो प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको हाम्रो बैठकले सम्पूर्ण सदस्यहरूले कुनै पनि किसिमको चाहिँ नि नेपाल जस्तो आफ्नो भूमिको सम्बन्धमा पूर्ण रूपमा यसमा चाहिँ नि सपोर्ट गरेको छ।
उहाँले यो निर्णयलाई सबैले साथ दिएकोमा सबैलाई धन्यवाद पनि दिनुभएको छ। उहाँले अब कूटनीतिक वार्ताका लागि पनि नेपाली कङ्ग्रेसको तर्फबाट समर्थन रहने बताउनु भएको छ। यसैबीच समाजवादी पार्टीका उपेन्द्र यादवले महाकाली सन्धि गर्दा राष्ट्रघात भएकाले जनतासँग कङ्ग्रेस र कम्युनिस्टले माफी माग्नुपर्ने बताउनु भएको छ। महाकाली सन्धि हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उहाँले त्यसबेला सांसद हुने र नेतृत्व गर्नुहरूले सुगौली सन्धिभन्दा पनि पछि हटेर महाकाली सन्धि गरेकोले माफी माग्नुपर्ने यादवको भनाइरहेको छ। कङ्ग्रेस र कम्युनिस्ट नेताहरूलाई राष्ट्रवादको नारा दिन्छौँ, मधेसीहरूलाई गाली गर्छौँ, तर राष्ट्रघात हामी आफै गर्छौँ भनेर जनतासँग माफी माग्न उहाँले आग्रह गर्नुभएको छ। यसैबीच त राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष नहुने नवलपुरका सांसद शशाङ्क कोइरालाले बताउनु भएको छ। उहाँले संविधान संशोधन विधेयकको दफावार छलफलको क्रममा सबै राष्ट्रियताको पक्षमा एक ठाउँमा उभिएको बताउनु भएको छ। यसले संसारभरि नै नेपालीको एकताको सन्देश दिएको डाक्टर कोइरालाको भनाइरहेको छ। नेपालले वास्तविक परिचय खोजिरहेका भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु देशकै राष्ट्रिय आवश्यकता रहेको समेत कोइरालाले बताउनु भएको थियो। नेपाल र भारतको सुमधुर सम्बन्ध नेपालका लागि मात्रै नभएर भारतका लागि पनि उत्तिकै महत्त्व रहेको बताउँदै उहाँले भारत र चीन दुवै छिमेकी देशले नेपालको संविधानको सम्मान गर्नुपर्ने बताउनु भएको थियो। यसैबीच नेपालको हिजो प्रतिनिधि सभाबाट पारित भएको नक्साको विषयमा लिएर देशभरका विभिन्न ठाउँहरूमा प्रदर्शन भइरहेको छ र सरकारले गरेको यो पछिल्लो समयको स्वागत पनि गरिएको छ। पछिल्लो समय सरकारले गरेका गलत कामहरूको विरोध र राष्ट्रिय मुद्दामा दलहरूको एकताको समर्थन गर्दै हिजो गैंडाकोटको अमरापुरीमा युवाहरूले प्रदर्शन गरेका छन्। कोरोना नियन्त्रणमा सरकार असफल भएको तथा अन्य विभिन्न भ्रष्टाचारहरूमा सरकार लागेको भन्दै विरोध गरिएको हो। साथै नयाँ नक्सा जारी गर्ने ऐतिहासिक कदमको स्वागत गर्दै दीप प्रज्वलन गरिएको कार्यक्रम संयोजक सतीश नेउपानेले जानकारी दिनुभएको छ। युवाहरू विरोध गर्न मात्र नभई सरकारले गरेका राम्रा कामको समर्थन गर्न पनि सडकमा आउने, सफा सुन्दर हरियाली निरन्तर शनिबार अभियानका संयोजक तथा सामाजिक अभियन्ता गणेश सापकोटाले बताउनुभयो। सापकोटाले विक्रम सम्वत 2062 र 63 को जनआन्दोलनको स्मरण गर्दै कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको खर्चको पारदर्शितामा पनि प्रश्न गर्नुभएको थियो। कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता राजेश पौडेलले पीसीआर परीक्षणको मेसिन किन्न छाडेर सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको बताउँदै परीक्षणको दायरा बढाउन पनि माग गर्नुभयो। कोरोनाको त्रास रहँदा रहँदै पनि सरकारका गलत कामहरू टुलु टुलु हेरेर बस्न नसकेकाले आफूहरू सडकमा आउन बाध्य भएको पौडेलको भनाइरहेको छ। यद्यपि सरकारले गरेका सकारात्मक कामहरूको भने आफूहरूले प्रशंसा गर्ने पौडेलले बताउनु भएको छ। त्यसैबीच कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर 2 का वडा सदस्य प्रकाश सापकोटाले सरकारले यसै गरी जनविरोधी कार्यहरू गरे युवाहरू चुप लागेर नबस्ने बताउँदै सरकारको यो विषयमा सचिनुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा गैंडाकोटका विभिन्न क्षेत्रहरूका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपालको सार्वभौम संसदले सरकारले जारी गरेको नयाँ नक्सा पारितको विषयमा हिजो भरतपुरको 24 कोटीमा दीप प्रज्वलन गरिएको छ। मदन भण्डारी फाउन्डेसन चितवनको आयोजनामा कार्यक्रममा सामाजिक दूरी कायम गर्दै दीप प्रज्वलन गरिएको फाउन्डेसनका सहसचिव तिलक रिमालले जानकारी दिनुभएको छ। दीप प्रज्वलनले सबैमा आशा र देशभक्तिको सञ्चार जगाउने उहाँको विश्वास रहेको छ। नयाँ नक्सा अनुसार संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट हिजो पारित भइसकेपछि संसद सचिवालयले सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि दफावार छलफल गरेपछि पारित गरिसकेपछि हिजो भरतपुरको 24 कोटी लगायतका अन्य स्थानहरूमा पनि दीप प्रज्वलन गरेर सरकारको यो निर्णयको समर्थन गरिएको हो। गण्डकी प्रदेशको नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका थाई ठेगाना भएका र सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका 23 र 32 वर्षका दुईजनाहरू व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। उहाँहरूलाई नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जानकारी गराइएको छ। र गण्डकी प्रदेशमा यसअघि कोरोना संक्रमितको संख्या 199 पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ। 3 दिनमा नै तयार पारिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल अहिले बिजोग अवस्थामा पुगेको छ। अस्पतालभित्रै पानी बग्न थालेपछि त्यहाँ रहेका कोरोना भाइरस अर्थात् कोभिड-19 संक्रमितहरूले विरोध गर्दै शुक्रबार भिडियो नै सार्वजनिक गरेका छन्। भिडियो सार्वजनिक भएर चौतर्फी विरोध सुरु भएपछि त्यहाँ रहेका सबै संक्रमितहरूलाई भरतपुर अस्पताल सारिएको हो। हिजो अपरान्न कोरोना अस्पतालमा रहेका 18 जना कोरोना भाइरस संक्रमितहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा सारिएको हो। कोरोना संक्रमितलाई सार्नका लागि संयुक्त एम्बुलेन्स चालक सङ्घ चितवनले 2 वटा एम्बुलेन्स सहयोग गरेको थियो। अस्पतालमा संक्रमित हुँदा मर्मत सम्हार गर्न कठिन भएकाले मर्मतको अवधिका लागि उनीहरू सबैलाई भरतपुर अस्पतालमा सारिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिनुभएको छ। यसैबीच यता नवलपुरको 1 जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ। कावसेती 12 का 36 वर्षीय पुरुष कोरोना निको भएर घर गएको मध्यबिन्दु अस्पतालका डाक्टर पुष्कर पौडेलले विजय एफएमलाई जानकारी दिनुभएको छ। यस्तै भरतपुर अस्पतालमा शुक्रबार परीक्षण गरिएका 266 पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ। भरतपुर अस्पताल कोभिड-19 प्रयोगशालामा जेठ 30 गते शुक्रबार परीक्षण गरिएका नमुनामध्ये सल्यानको 79, भरतपुरको 34, बिपिकेएमसी एचको 36, सिएमसीको 7, सिएमएसको 34, नारायण सामुदायिकको 55, रत्ननगर नगरपालिकाको 7, इच्छा कामनाको 11 गरी 263 जनाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ। उता भरतपुर अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालले विभिन्न सञ्चार माध्यमहरूमा आएको समाचार र सामाजिक सञ्जालमा आएको फोटो र भिडियोप्रति अस्पतालको ध्यान आकर्षण भएको जनाएको छ। अस्पताल प्रशासनले हिजो एक विज्ञप्ति जारी गर्दै बाथरूममा समस्या नआई 10 बेड भएको एउटा पार्टेसनमा पानी छिरेको र संक्रमित बिरामीहरू भएकाले तत्काल मर्मत सम्हार गर्न नपाइएको गुनासो पनि गरेको छ। भरतपुर अस्पतालसँग समन्वय गरेर हिजो नै बिरामीहरूलाई अस्पताल स्थानान्तरण गर्ने गरेर मर्मत कार्य सुरु गरिएको पनि जानकारी दिइएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 3 मा प्रधानमन्त्री रोजगार कार्यक्रम हिजोदेखि सुरु भएको छ। गैंडाकोट 3 भुजिल गाउँमा देखि केलादी जोड्ने बाटो खन्ने काम हिजोबाट सुरु भएको जानकारी दिएको हो। हिजो 27 जनाले काम गरेका थिए। 3.5 मिटर फराकिलो बाटो खन्ने काम हिजोबाट सुरु भएको जानकारी गराइएको छ। काम भने अहिले दिनगन्ती नभई कामदार नै एक समिति तयार गरी नगरपालिकाले दिएको बजेटमा नै कामदारहरू लगाइ ज्यालादारीको तरिकाले समिति बनाइएको र काम अगाडि बढाइएको पनि जानकारी दिइएको छ। गैंडाकोट 14 का युवाहरूले सरकारले गरेका राम्रा कामलाई धन्यवाद दिँदै भ्रष्टाचार दण्डहीनता जवाबदेहिता जस्ता विषयमा सरकारलाई खबरदारी गर्न सामाजिक दूरी कायम गर्दै प्रदर्शनमा उत्रिएका छन्। साथै उनीहरूले एमसिसी खारेज गर्न र कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्न माग पनि गरेका छन्। कार्यक्रमको संयोजन गरिरहनुभएका युवा रामबाबु सापकोटाले देश कोभिड 19 महामारीमा गुज्रिएको बेला देशमा भ्रष्टाचार भइरहेको र यसलाई रोक्नका लागि अब युवाहरू एक भएको र यसको विरोधमा लागेको बताउनु भएको छ। गैंडाकोट चौकको राधाकृष्ण चोक हुँदै बुद्ध चोक, 16 नम्बर चोक, अमरापुरी चोकमा परिक्रमा गरिएको थियो। युवाले प्रदर्शनको क्रममा ब्याक अफ इन्डिया, कालापानी लिपुलेख हाम्रो हो, नो आरडिटी, 100% पिसिआर, स्थानीय विकासमा राजनीतिकरण किन लगायतका प्लेकार्डहरू बोकेका थिए। नेपालमा मनसुन भित्रिएपछि आजबाट पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्। यस वर्ष 2 दिन ढिलो गरी मनसुन भित्रिएको छ। मनसुन नेपालको पूर्वी भूभागमा जुन 12 प्रवेश गरेको र यससँगै मौसम गतिविधिहरू बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। शुक्रबार बेरुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आजबाट देशभर फैलिए मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न पनि सबैमा अनुरोध गरेको छ। होटल सङ्घ नेपालले क्षेत्रीय होटल सङ्घ चितवनको सिफारिसमा क्वारेन्टिन बनाउनका लागि सरकारलाई चितवनका 26 होटलको नाम दिएको छ। क्वारेन्टिन बनाउन मिल्ने होटलको नामावली पेश गरेको सङ्घले जानकारी दिएको छ। लिस्टमा समावेश चितवनका होटलहरूमा ल्यान्डमार्क, पार्क सफारी, होटल स्टार, ब्याङ्क्वेट होटल, सेन्ट्रल पार्क र होटल 7 स्टार जस्ता 2 तारे 5 होटल रहेका छन् भने 21 अन्य स्तरीय होटलहरू रहेका छन्। जसमध्ये पर्यटकीय स्तरीय होटलदेखि 5 तारे होटलसम्मको नामावली समावेश गरिएको छ। हानका महासचिव साधन साक्यका अनुसार हानले न्यूनतम 2000 रुपियाँदेखि 8000 रुपियाँ मूल्य तोकिएको पनि जानकारी दिनुभएको छ। उहाँका अनुसार पर्यटक स्तरीय होटलको सिङ्गल रुमको 3000, सेयरिङ रुमको 2000 रुपियाँ तोकिएको छ। त्यस्तै 1 तारे होटलका सिङ्गल रुममा 4000, सेयरिङ रुमको 2500 रुपियाँ तोकिएको पनि जानकारी दिएको छ। त्यसै गरी 2 तारे होटलको सिङ्गल रुमको 4000, सेयरिङ रुमको 3500 रुपियाँ तोकिएको छ भने 3 तारे होटलमा सिङ्गल रुमको 6000 र सेयरिङ रुमका लागि 5000 रुपियाँ तोकिएको छ। त्यसै गरी 4 तारे होटलमा क्वारेन्टिनका लागि सिङ्गल रुमको 8000 रुपियाँ र सेयरिङ रुमको लागि 5500 रुपियाँ तोकिएको छ। यसै अघि सरकारले जारी गरेको निर्देशिकामा स्वास्थ्यकर्मी क्वारेन्टिनमा राख्नका लागि प्रतिदिन प्रति व्यक्ति 2000 रुपियाँ उपलब्ध गराउने भनेको थियो। उक्त मूल्यमा क्वारेन्टिनका लागि कोठा उपलब्ध गराउन नसक्ने आनले स्पष्ट पारेको थियो। विशेष गरी तारे स्तरका होटलहरूले उक्त मूल्यमा खाना र बस्नको व्यवस्था गर्न नसकिने पनि बताएका थिए। नवलप्रासी बर्दघाट सुस्ता पूर्व जिल्लाको विनय त्रिवेणी गाउँपालिकाले व्यवसायिक कृषकहरूलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। विनय त्रिवेणी गाउँपालिकाका कृषि विकास शाखाको आर्थिक वर्ष 2076-77 वार्षिक स्तरीय कार्यक्रम अनुसार 50% लागतमा 11 व्यवसायिक कृषकहरूलाई हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिकाको कृषि शाखाका प्राविधिक मनोज चापागाईले जानकारी दिनुभएको छ। विनय त्रिवेणी गाउँपालिकाले श्रम र समयको बचत गर्दै सीमित जनशक्तिबाट कृषि कार्यको लागि सहज होस् भन्दै हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जीसीले जानकारी दिनुभएको छ। एक्सन फर सोसियल चेन्ज अर्थात् व्यवहारिसे व्यवस्थापन तथा पुनर्स्थापना केन्द्रले चितवनमा व्यवहारिसे बनेका सपको जिम्मा लिने भएको छ। जिउँदो हुँदा मात्रै मानिसलाई मानवीय सम्मान दिने तर मरेको शरीरलाई हेला गर्ने र अलपत्र छाडिदिने प्रवृत्ति बढ्दै गएपछि केन्द्रले जिम्मा लिने गरी सहकार्य भएको अभियन्ता विनय जङ्ग बस्नेतले जानकारी दिनुभएको छ। हिजो भरतपुरमा पत्रकार सम्मेलन गरेर बस्नेतले सडकमा मागेर खाने, सडकमा नै मृत्युवरण गरेकाहरू जसले आफन्त हुँदैनन्, मलामी हुँदैनन्, ती व्यक्तिहरूको जिम्मा लिने बताउनु भएको हो। देवघाटमा रहेको जय भोले कुटीसँगको सहकार्यमा कार्यक्रम सुरु गरिने पनि उहाँको भनाइरहेको छ। धनी र नाम कमाएका व्यक्तिको मृत्यु हुँदा मलामी नबोलाए पनि व्यक्ति सहभागी हुने तर नाम ठेगाना पत्ता नलागेका व्यक्तिहरूको सडकमा नै मृत्यु भएपछि वास्ता नगर्ने समाज भएका कारण मृत व्यक्तिको पनि राम्रोसँग व्यवस्थापन हुनुपर्छ भन्ने मान्यतासहित आफूहरूले यसको जिम्मा लिने बताउनु भएको हो। काठमाडौँमा विगत छ वर्षदेखि संस्थागत रूपमा नै व्यवहारिसे सपको जिम्मा लिएर दागबत्तीसहितको काजक्रिया समेत गरिरहेको बताउँदै बस्नेतले अब चितवनमा पनि सोही अनुसारको जिम्मा लिने बताउनु भएको छ। मृत आत्माले चिर शान्ति पाउने गरी सबै प्रक्रिया पुरा गरेर सपको व्यवस्थापन गर्ने उहाँको भनाइरहेको छ। सरकारले दुखी गरिब सडकमा बस्नु नपर्ने बताए पनि बजेट नआइन्जेल सडकबाट उठाउन कोही उठाउने र केही दिन व्यवस्थापन गर्ने तर बजेट निकासपछि फेरि व्यवहारिसे छाडिदिने गर्दा व्यवहारिक रूपमा कार्यान्वयन नभएको बस्नेतको भनाइरहेको छ। प्रहरीले सबै कानुनी प्रक्रिया पुरा गरेपछि पनि मृतकको आफन्त फेला नपरेपछि मात्रै शवको जिम्मा लिने गरी निर्णय भएको उहाँले बताउनु भएको छ। चितवन प्रहरी महानगरपालिका र अस्पतालका प्रमुख सहितको छलफलपछि देवघाटमा कार्यालय राखेर काम सुरु भइसकेको उहाँले बताउनु भएको हो। अहिलेसम्म काठमाडौँमा 241 व्यवहारिसे शवको पूर्ण व्यवस्थापनसहित कार्यक्रिया नै गरेको बताउँदै बस्नेतले एउटा शव व्यवस्थापन गर्दा करिब 12,000 खर्च लाग्ने र सो रकम केही साथीहरूको सहयोग बाहेक सबै व्यक्तिगत खर्चले व्यवस्थापन गरेको पनि बस्नेतको भनाइरहेको छ। आफू पनि सडकमै आएर पछि परिवर्तन हुन सकेको बताउँदै बस्नेतले व्यवहारिसे पनि जनता नै हुन् भन्ने कुराको अवगत गराउनका लागि विभिन्न पटकका स्वास्थ्य मन्त्रीहरूलाई भेट्न खोजे पनि उहाँहरूले चासो नदिएको गुनासो गर्नुभयो। यो सरकारले आगामी वर्षमा भने केही बजेट निकासा गरिदिने विश्वास उहाँले सोही अवसरमा लिनुभएको छ। चितवनका किसानहरूलाई केराको बिरुवा वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले 50% अनुदानमा 55,445 बिरुवा वितरण गरेको हो। मलभोग जातमा लाग्ने पानामा रोग विस्थापनका लागि रोग सहन सक्ने विलियम हाइब्रिड र जिनाइन जातका बिरुवाहरू वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभएको छ। वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरले जनक कलेज गैंडाकोटमा तयार भएको क्वारेन्टिनलाई हिजो एक कार्यक्रमका बीच सेनिटाइजिङ स्प्रे मेसिन हस्तान्तरण गरेको छ। केन्द्रले जनक कलेज परिसरमा नै पुगेर वडा नम्बर 5 वडा अध्यक्ष नवराज कण्डेलको रहबरमा क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक बलराम चालिसालाई स्प्रे मेसिन हस्तान्तरण गरेको वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसाले जानकारी दिनुभएको छ। सो अवसरमा गैंडाकोट नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष कण्डेलले सामाजिक गतिविधिमा विगत एक वर्षदेखि क्रियाशील रहेको संस्थाले आफ्नै वडामा तयार हुँदै गरेको क्वारेन्टिनका लागि स्प्रे मेसिन हस्तान्तरण गरेको भन्दै आभार व्यक्त गर्नुभएको थियो। जनक कलेजमा तयार गरिएको क्वारेन्टिनमा 20 पुरुष र 5 महिला बस्न सक्ने गरी 25 बेडको क्वारेन्टिन तयार गरिएको कण्डेलले बताउनु भएको छ। सो अवसरमा केन्द्रका कार्यक्रम संयोजक कृष्ण कण्डेल, सचिव भूमेश्वर पौडेल, कोषाध्यक्ष सरोज तिवारी र सदस्य तारानाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो। विजय खबरमा अब पाल भएको छ केही व्यापारिक विश्रामको।
किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, जिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
सम्झनुहोस् श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन 056-525-933 र 056-525-834।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब विश्रामसँगै विजय खबरको हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। निशाना छापमा कालापानी, लिपुलेक र लिम्पियाझुरा समेटेको नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत अनुमोदन। खुसियालीमा देशका विभिन्न स्थानमा दीप प्रज्वलन। नवलपुरको देवचुलीमा 2 कोरोना संक्रमण पुष्टि। भरतपुर अस्पतालका सबै संक्रमितलाई भरतपुर अस्पतालमा सारियो। अमरापुरीमा युवाहरूद्वारा प्रदर्शन। राष्ट्रिय मुद्दामा दलहरूबीच भएको एकताको स्वागत। सरकारलाई क्वारेन्टिन बनाउन चितवनका 26 होटलको लिस्ट। कोठाको मूल्य 8,000 प्रधानमन्त्री रोजगार कार्यक्रम गैंडाकोट 3 हिजोबाट सुरु। र जनक कलेजको क्वारेन्टिनलाई स्प्रे मेसिन सहयोग। चितवनमा व्यवहारिसे शवको जिम्मा लिने एक्सन फर सोसियल चेन्जको उद्घोष। आजबाट पानी पर्ने सम्भावना। सतर्कता अपनाउन मौसमविदहरूको आग्रह। अवस्थ नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजयएफएम 101.6 मेगाहर्ज, इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजयएफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र हरि सुविदेलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।